उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत 9 श्रृंखलादेखि कृष्ण धरावासीको उपन्यास पाण्डुलिपिको वाचन सुन्दै आएका छौं। यो आत्मपरक उपन्यासको 9 श्रृंखला लिएर आजको श्रुति सम्वेकमा उपस्थित भएका छौं। तीन दिने कार्यक्रम अत्यन्त भव्यताका साथ सम्पन्न भयो। इतिहासमै पहिलोपल्ट फिदिमले यस्तो गौरवमय कार्यक्रम आयोजन गरेको थियो। पाँच थरमे जन्मेका डाक्टर गोविन्दराज भट्टराई, भानुभक्त पोखरेल, कृष्ण दरावासी, विक्रम सुब्बा, बैरागी काइला, स्वर्गीय डिलीराम तिमसिना लगायत थुप्रै व्यक्तित्वहरूको सम्मान गरिएको थियो। फर्कने दिन बिहान सीताजीको अनुहार अलि निन्याउरो भएकाले सोधे, भन्नुभयो, केही दिनदेखि यो तल्लो पेट निकै दुखिरहेको छ, आज अलि साह्रो होला जस्तो छ। यो तपाईँको मासिक दुखाइ अन्तर्गतको हो कि? मैले सोधेँ। होइन, मनमा एक किसिमको पीर पर्यो। बाटाभरि पनि सीताजी अस्तिको जस्तो रमाइलो हुन सक्नु भएन। सोचे अब तुरन्त काठमाडौँ गएर उहाँको सम्पूर्ण शरीरको जाँच गराउँछु भने पनि सीताजी अब काठमाडौँ पुगेपछि सिधै अस्पताल जानुपर्छ। काठमाडौँ आइपुगेपछि सीताजी पहिला जस्तै चङ्गा हुनुभयो र भन्नुभयो, यो सधैँको समस्या होइन, टुक्रुक बस्दा, निउरिँदा, उफ्रिँदा, बल्ब गर्दा मात्र अप्ठ्यारो हुन्छ, त्यही भएर लुगा धुने चामल केलाउने मान्छे सहयोगी राखे कि, समस्या बढे जाउँला, हेरौँ न केही दिन। तर बिमार चाहिँ पटक्कै नलुकाउने सीताजी, तपाईँ र विवेकको बानी मलाई अलिक मन पर्दैन, साह्रै खप्नुहुन्छ तपाईँहरू। चैतको दोस्रो हप्तातिर फेरि दुख्यो उहाँलाई, अनि विवेक प्रतिमा र सीताजी शिक्षण अस्पताल गए। गाइनो सम्बन्धी जाँच गराएपछि झरेको पाठेघरको अपरेसन गर्ने सुझाव लिएर आए, तर अपरेसनका लागि समय पर्खिनुपर्ने रहेछ। त्यसबेलासम्मका लागि केही औषधिहरू थियो, त्यसमा केही पेनकिलर तथा ताकतका औषधिहरू पनि थिए। अपरेसन गर्ने कि नगर्ने भन्नेबारे हामीले धेरै सोच्यौँ। अन्त्यमा सीताजीले भन्नुभयो, यो पीडा सधैँ खपिरहनुभन्दा त बरु एकपल्ट फालिदिए सधैँलाई ढुक्क। पत्रिकामा सधैँ पाठेघरको अपरेसनका समाचारहरू आइरहेकै हुन्छन्। मैले पनि हौसला बढाइदिँदै भने, अचेल यो पाठेघरको अपरेसन काँडो झिके जस्तै सजिलो पो छ भन्छन् त। सीताजी आफूलाई मानसिक रूपमा तयार गर्न लाग्नुभयो। पहिले पनि सोचेँ, पाठेघरको अपरेसन अचेल जसले पनि गरिरहेका हुन्छन्, काठमाडौँ जस्तो सुविधा सम्पन्न ठाउँमा छौँ, जे गरे पनि उपचार हुन सक्छ। चैतको अन्तिम शुक्रबार थियो, सायद 26 गते। त्यो दिन गुरुकुलमा कृष्ण अविरलको नयाँ मासिक कार्यक्रमको शुरूआत थियो। प्रश्नहरूको कटकरामा मदनाथ प्रसिद्धलाई पहिलोपल्ट उभ्याइएको थियो। पहिलो दिन भएर होला, त्यति धेरै श्रोताहरू त थिएनन्, तैपनि कार्यक्रम रोचक थियो। कसैले कानमा आएर खुसुक्क भन्यो, दाई समाचार राम्रो छैन। के भयो? भरत बुर्थेल गौशालाको एउटा लजमा झुन्डिएको अवस्थामा भेटिए रे। एकाएक शरीरभरि पसिनाको मूल फुट्यो, हातखुट्टा लगलग कामे, ओठमुख सुक्यो, रिङ्गटा लागेर लड्छु झैँ भए, कानले कुनै आवाज सुनेन। म लो प्रेसरको ग्राहक, त्यसैले राम्रै काम पायो। बिस्तारै बाहिर निस्केँ। अलि पर एकजना स्टाफको कोठामा टिभीले क्याप्सनमा दिइरहेको रहेछ भरत भुर्तेल झुन्डिएको खबर। ज्ञानमणीलाई फोन गरेँ, पसलमै रहेछन्। उल्टै उनले मलाई सोधे, परिवारले थाहा पाउनु अघि नै प्रहरी र सञ्चार माध्यमले लास नियन्त्रणमा लिइसकेका थिए। परिवारले पनि पहिलोपल्ट टिभीको समाचार हेरेर थाहा पाएका थिए। ज्ञानमणीहरू पुगिसक्दा लासलाई डोरीबाट खोलिसकेको थियो अरे, म तत्काल जान सकिनँ। यस्तो दृश्य हेर्न मलाई सधैँ गाह्रो हुन्छ, त्यसमा पनि आफ्नो सबैभन्दा प्रिय साथीको त्यो अपगति कसरी हेर्नु? निकै बेरपछि गौशालातिर लागेँ। साथमा बहिनी निशा केसी पनि हुनुहुन्थ्यो। मेरो मानसिक अवस्था देखेर उहाँ धेरै चिन्तित हुनुभएको थियो। मैले आफूलाई खुबै समयमित गराउन खोज्दा पनि सकिरहेको थिइनँ। बाटै बाटो फोन गरेर सीताजीलाई सुनाएँ। सुन्ने बित्तिकै उहाँको मुखबाट एकाएक रोएको आवाज निस्केको सुने। धेरै आफन्तहरूको विभिन्न कारणले निधन भएको छ, तर यति ठूलो शोक मलाई यसअघि परे चाहिँ लागेन। हामी गौशाला पुग्दा लासलाई उठाएर शिक्षण अस्पताल पुर्याइसकेका रहेछन्। निशा सुकेधारामा ओरिनु भयो, म पनि त्यहीँ गाडीमा शिक्षण अस्पताल पुगेँ। म पुग्दा पत्रकार, लेखक, राजनीति कर्मीहरूको भिड जम्मा भइसकेको थियो। लास घरमा पस्न दिएको थिएन, सबै बाहिर थिए। त्यतिकै के गर्नु जस्तो छटपटी भइरह्यो। मर्न त जो पनि मर्छ, तर भरत भुर्तेल जस्तो अग्राह कसरी त्यति कमजोर भएर झुन्डियो? यो कुरा भने मेरो दिमागमा लाहा जस्तो भएर टाँसियो। आफैसँग डर लाग्न थाल्यो, जो पनि झुन्डिन सक्ने रहेछ, कुनै दिन मै पनि झुन्डिन सक्ने रहेछु जस्तो डर लाग्यो।
आ
यत्रो दुःखसँग जुत्दै सङ्घर्ष गरेर आएको मान्छे आज नाम इज्जत पैसा प्रतिष्ठा सबै जुटेको बेला ऊ किन झुन्डियो होला? प्रश्नै प्रश्न थिए मनभरि, रातिसम्म बसिरहे त्यसै अल्मलिएर। भरदाईसँगका बितेका 30 वर्षका स्मृतिहरू आँखाभरि नाचिरहे। उनी लेखिरहेका थिए उपन्यास, लेखिरहेका थिए राष्ट्रपति रामवरण यादवको जीवनी। केही महिना अघि जीवा लामिछानेजीको घरमा बसेर हामीले राष्ट्रपतिजीको जीवनीमाथि लामी चर्चा गरेका थियौँ। भरदाईले अत्यन्त उत्साहित हुँदै उहाँको बाल्यकालका घटनाहरू सुनाइरहेका थिए। कस्तो अनुत्तरित प्रश्न आफैभित्र। भोलिपल्टको शोक र कोलाहलको वर्णन म गर्न सक्दिनँ, तर त्यो दिन मलाई एक किसिमको आश्चर्य भने के लागेको थियो भने सीताजीको त्यो शोकाकुल रोदन अलि अनौठो थियो। लक्ष्मी भाउजू र छोरीकै जस्तै शोक थियो। सीताजीलाई भरदाईको यो शोकले किन यति धेरै छोयो होला? केही पछि झट्ट मेरो मनमा आयो, उहाँ आफै पनि बिरामी हुनुहुन्छ, सायद मनमा कुनै डर पो बसेको छ कि, तर मैले सोध्न सकिनँ। भरदाईको आफ्नो शरीर हत्याले थुप्रै प्रश्नहरू, शङ्काहरू र त्रासहरू उत्पन्न गरेका थिए, तर उहाँको यो आफै मर्ने निर्णय सहानुभूतिपूर्ण थियो। सारा पत्र पत्रिकाहरूले उहाँको मृत्युलाई शोकको रूपमा हेरेका थिए। थाम्न सकिनँ मैले पनि, नागरिक र कान्तिपुरमा पालै पालो लेखेँ दुई लेखहरू। धेरैले भन्न थालेका थिए अब नलेख्नुहोस् आँसुका कथाहरू, कसैले भन्न थालेका थिए कति लेख्नुहुन्छ आफ्नै निजी कुरा मात्र। मलाई पनि लाग्न थालेको थियो अब नलेख्नु पर्यो निजी जीवन, धेरै लेखे जीवन भोगाएका पीडा, अब अलि बुद्धि लेख्नु पर्यो, अलि ज्ञान लेख्नु पर्यो, मनले समात्ने गरेको भावुकताबाट मुक्त हुनु पर्यो भन्ने सोच्न थालेको थिएँ। उमेरले 50 वर्ष टेकेदेखि नै ममा एक प्रकारको साधुभाव उदय हुन थालेको थियो, दार्शनिकताका चरणहरू प्रवाहित हुन थालेका थिए। हुन पनि 2067 साल लागेपछि मैले खासै त्यस्ता भावुक सन्दर्भहरूमा कलम चलाएकै थिइनँ। मेरो योजना थियो लीला लेखन सम्बन्धी दोस्रो कृति तयार गर्ने, लेख्दै गरेको गेस्ट अफ उपन्यास पूरा गर्ने र केही बौद्धिक कृतिहरूको तयारीमा लाग्ने, त्यसै अनुसार काममा पनि लागेको थिएँ। नयाँ वर्षको सुरुमै साप्ताहिक पत्रिकाले 1 वर्षका मुख्य मुख्य 10 कामहरूको विवरण माग्दा मैले निम्न अनुसार गर्ने प्रतिबद्धता व्यक्त गरेको थिएँ। 2067 वैशाखभित्रमा आधी नआउने घर निबन्ध सङ्ग्रह प्रकाशन गर्ने, असारभित्रमा गेस्ट अफ उपन्यास लेखिसक्ने, साउन 2 गते सीताजीको म हिँडेको बाटो प्रकाशित गर्ने, भदौभित्र लीला धारणा र प्रयोग कृति लेखिसक्ने, असोजभित्र आमा कथा सङ्ग्रह प्रकाशन गर्ने, मङ्सिरभित्र लीला कथा सङ्ग्रहको सम्पादन गर्ने, माघभित्र सिके प्रसाई कृति सङ्ग्रह प्रकाशित गर्ने। प्रतिबद्धता व्यक्त गरिएका उक्त आधा जति काम मात्र हुन सके, तीमध्ये आधी नआउने घर र सिके प्रसाई 2 कृति प्रकाशित भए। आमा कथा सङ्ग्रहको प्रेस प्रति तयार भयो, लीला लेखनको काम निकै अघि बढ्यो, तैपनि मैले आफ्नो प्रतिबद्धता पूरा गर्न सकिनँ। वैशाखदेखि नै सीताजीको स्वास्थ्यमा प्रतिकूलता देखा पर्न थाल्यो। 2067 वैशाख 3 देखि 43 वर्ष लाग्नुभएकी सीताजी दिनदिनै शिथिल र कमजोर हुन थाल्नुभयो। भोक्न लाग्ने, निद्रा नलाग्ने, तल्लो पेट दुख्ने, रिङ्गटा लाग्ने, उल्टी आउने, पखाला चल्ने वा कब्जियत हुने, अलि पहिलेदेखि नै उहाँमा आङ खस्ने समस्या देखा परेको थियो। औषधिले ठिक गर्न खोजियो तर बढी नै सताउन थालेपछि वैशाखको मध्यतिर टिचिङ हस्पिटलमा जाँच सुरु भयो। केही दिनको जाँचपछि त्यसको निदान शल्यक्रियाबाट मात्र हुन सक्ने सल्लाह प्राप्त भयो चिकित्सकहरूबाट। सुरुमा उहाँलाई अपरेसन गर्न मन थिएन, आमाको पनि पाठेघरकै अपरेसनको न्युमा निधन भएको थियो। निकै सल्लाह र आँट बटुलेर उहाँलाई मानसिक रूपमा तयार गरेपछि अपरेसनको मिति मागियो। पालो लामी पर्खिएपछि असार 11 गते अपरेसनका निम्ति मिति तोकियो। वैशाख 11 गते बिहान 9 बजे अपरेशन हुने भएपछि 9 गते सीताजीलाई अस्पताल भर्ना गरियो। एक हप्ता अघिदेखि नै भाइ विनोद भट्टराईले असार 9 गतेका लागि एसओएस बालग्राम बनेपाको कार्यक्रममा प्रमुख अतिथिका लागि अनुरोध गरेका थिए र सीताजीले पनि भन्नुभएको थियो मेरो अपरेशन त 11 हो, 9 गते भर्ना भए पनि मलाई रुङ्नु पर्दैन, सानी केटी बसिहाल्छ मसँग, तपाईँ कार्यक्रममा पुगेर बेलुका आउँदा भइहाल्छ नि। कति सजिलो कुरा थियो, सधैँ यस्तै सजिला कुरा हुन्थ्यो उहाँका। मलाई कहिले कहीँ जान पनि उहाँले रोक्नु भएन, न सँगै जाने कर गर्नुभयो। मेरो सजिलोभन्दा बढी कहिले सोचेको देखिनँ मैले उहाँलाई। अफिसबाट विनोद भाइको मोटरसाइकलमा म बने पहिँडेँ। बाटामा अनेक साहित्यिक र राजनीतिक गफ गर्दै, जनयुद्धमा हिँडेर बटुलेका निकै अनुभव पनि रहेछन् विनोदसँग, राजनीतिक निष्ठा, आस्था र नैतिकता र विकृतिहरूको खुलेर चर्चा गरिरह्यौँ बाटाभरि। कार्यक्रम स्थलमा पुग्दा प्राय निम्तालहरू भेला भइसकेका रहेछन्। अनाथ बालबालिकाहरूका लागि शिक्षा दीक्षा लालन पालन सबैको व्यवस्था रहेको एसओएसमा नानीहरूका लागि बस्ने घर र आमाको पनि व्यवस्था गरिएको हुँदो रहेछ। स्कुलले शिक्षा पूरा गरे बाहिर पनि चाडपर्व र अन्य समयमा उनीहरू आफ्नो घरमा आमा र भाइ बहिनीहरूलाई भेट्न उपहार बोकेर आइरहँदा रहेछन्। ती आमा पनि साँच्चैकै आमा सरह हुँदो रहेछन्। प्राय अविवाहित वा विधवा महिलाहरू आमाको रूपमा जागिरमा नियुक्त भए तापनि उनीहरू त्यहाँ आजीवन आमा बनेर बस्दा रहेछन्। देखेँ ती बच्चाहरूले उनीसँग आफ्नै आमासँग झैँ व्यवहार गरिरहेका थिए। म अचम्मित भएँ अनि भावुक पनि। त्यहाँ एउटा अनौठो संसारमा मातृत्वको नयाँ परिभाषा स्थापित भएको थियो। मातृत्व र सन्तानको सम्बन्ध पाठेघर मात्र होइन भन्ने एउटा अत्यन्त दह्रो उत्तर थियो त्यहाँ। हामीले बुझेको गृहस्थी र परिवारभन्दा भिन्नै पनि अर्को दुनियाँ त्यहाँ स्थापित थियो। कार्यक्रम शुरू भयो। हलभरि तीनै विद्यार्थी शिक्षक र आमाहरू थिए, अन्य अभिभावकहरू पनि बाक्लो उपस्थित थियो। स्कुलका प्रिन्सिपल कर्मयोञ्जनले मलाई भन्नुभयो, तपाईँलाई यस कार्यक्रममा अनुरोध गर्नुमा प्रमुख कारण छ तपाईँकै पुस्तक आधा बाटो। सो पुस्तक पढेर हामीले तपाईँसँग हाम्रा छोराछोरीहरूको भेट गराउनै पर्ने रहेछ भन्ने सोच्यौँ। यस कार्यक्रममा आज तपाईँले जे बोल्नुहुन्छ त्यो हाम्रा छोराछोरीका लागि ठूलो शिक्षा हुनेछ। उहाँको कुरा सुनेर मनमा एक प्रकारको गर्व लाग्यो। उहाँले मेरै किताबको सम्मान गर्नुभएको रहेछ। मैले पनि बोल्ने पालामा आफ्नो विगत जीवनका अनाथीय र कारुणिक पक्षहरूलाई सविस्तार प्रस्तुत गरी वर्तमानको मूल्यबोध सुनाए। प्रभावकारी भएको थियो मेरो प्रस्तुति। सायद कार्यक्रम सकिएपछि साँझ 4 बजीतिर एकपल्ट त्यहाँका घर बालक र आमाहरूसँग भेटघाट र परिचय भयो। एउटा घरमा खाजा खाने प्रबन्ध मिलाइएको रहेछ। 12 बदाम मासु र चिउरा बोक्नेकै लागेको थियो। खुब मिठो लाग्यो खाजा पनि। आउने बेलामा कार्यालयकै गाडीले ल्याइदिने भयो। असार 9 गते नेपाल प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सव हुने परम्परा अनुसार कविता महोत्सव थियो। मैले सकेसम्म सो महोत्सव भ्याउन चाहेको थिएँ तर भ्याइएन। यसपल्ट झापाबाट पनि महोत्सवमा भाग लिन बहिनी लीला अनुमोल आएकी थिइन्। बालग्रामको गाडीले मलाई शिक्षण अस्पतालको गेटमा ल्याएर छोडिदियो। म सीताजीलाई भेट्न गएँ। उहाँ पर्सीको अपरेसनका लागि मानसिक तथा शारीरिक रूपमा तयारीको अभ्यास गरिरहनु भएको थियो। म पुग्नासाथ कार्यक्रमबारे सोध्नुभयो। मैले पनि आमा र बच्चाहरूको बारे आफ्नो अनुभव बताएँ। त्यहाँ खाएको खाजाले बाटैदेखि मेरो पेटमा केही असजिलो हुन थालेको थियो। भोका बेला मिठो मानी मानी खाए तापनि त्यो गरिष्ठ भोजनले पेटको पाचन शक्तिलाई दुःख दिन थालिसकेको थियो। मैले सीताजीलाई यो असजिलो पनि सुनाएँ। भन्नुभयो, खाने बेलामा विचार गर्नुपर्थ्यो, तपाईँको न्यू खोजा पेटले फेरि दुःख दिने भयो, डाइजिन खाइहाल्नु बरु। वास्तवमा प्राय मलाई बाहिर फेरको खानेकीले फुड पोइजन भइहाल्छ सधैँ। मलाई आजको मेरो स्थितिले पिर पारे जस्तो देखेँ अनुहारमा। भन्न त केही हुन्न होला भने तर भित्रभित्रै मलाई निकै गाह्रो हुन थालेको थियो। अस्पतालबाट घर पुग्दासम्म म निकै प्रभावित भइसकेको थिएँ। विवेकले खाना बनाएर राखेको रहेछ तर मेरो पेट अनौठो प्रकारले ढाडिएको हुँदा खाना खान सकिनँ। 2 डाइजिन खाइसक्दा पनि त्यसको खासै प्रभाव परेन। सानी केटी मम्मीको साथी हुन अस्पताल गएकी थिए। विवेक बैठकको ठाउँ बसेर टिभी हेरिरहेको थियो। म पेटको समस्या बिर्सिन ल्यापटप खोलेर के पढ्न थालेँ तर पेटले मेरो ध्यान अन्यत्र जानै दिएन। भित्र कहाँबाट पेट निचरिएर आयो। हतार हतार बाथरुमभित्र छिरेँ। आफैलाई थाम्न गाह्रो हुने गरी उल्टी भयो। अघि खाएको सबै कुरा जस्ताको तस्तै निस्कियो। एक प्रकारले अलि हलुका भए चाहिँ लाग्यो तर तत्कालै पेट बटार यो पखाला चल्यो। लगातारको उल्टी र पखालाले शरीर शिथिल भयो। आएर खाटमा पल्टिएँ। म सधैँ लो प्रेसरको समस्याले सताइएको मान्छे, अलिकति तलमाथि हुनासाथ प्रेसर स्वात्तै घटिहाल्छ। मलाई अनुभव भइसकेको थियो प्रेसर झरेको। एकछिनपछि फेरि पेट मुडालियो। उठेर बाथरुम पुगेँ। एकपल्ट मात्र वाक्क गरेको थाहा छ, म त ढलेछु। विवेकलाई मेरो स्वास्थ्यबारे प्रायः थाहा छ। 1-2 पहिला पनि मलाई त्यस्तो भइसकेको उसलाई थाहा थियो। त्यही भएर म बाथरुम छिर्दा छिर्दै ऊ पनि पछि पछि आएको रहेछ। म ढल्दा उसले पछाडिबाट समातेर मेरो टाउको बजारिनबाट जोगाएछ। कति बेलासम्म म बेहोस भएँ थाहा छैन। मलाई होस आउँदा पर पर टाढाबाट विवेकले बुबा भन्दै कराएर बोलाइरहे जस्तो सुने। बिस्तारै आँखा खोल्दा उसले मलाई पछाडिबाट थामेर पानी छापिरहेको थियो। म त बेहोस पो भएछु भन्ने लाग्यो। झट्टै सीताजी अस्पतालमा भएको कुरा पनि स्मरणमा आयो अनि मनमनै आफैप्रति धिक्कार पनि लाग्यो। सामान्य कुरा पनि पचाउन नसक्ने आफ्नो शरीरप्रति पनि वितृष्णा जस्तो भयो। मैले आफूलाई केही भएको छैन झैँ सामान्य हुन खोजेँ तर त्यो सब मेरो असफल नाटक थियो। बिस्तारै विवेकले डोराएर मलाई कोठामा पुर्यायो। उसले अस्पताल जाउँ भन्यो। मैले सामान्य हुन खोज्दै पर्दैन भने तर त्यसको एकैछिनपछि फेरि पखाला र उल्टी हुन थाल्यो। त्यसपछि भने भित्र कहाँ एक किसिमको डर पलायो। फुड पोइजन नै भएको हुनुपर्छ। अनि म आफै नै अस्पताल जाउँ भने घरमुनि बस्ने भाइ विकास लामाको मोटरसाइकलमा म बिचमा बसेँ। विवेक पछाडि बस्यो। शिक्षण अस्पतालको इमर्जेन्सीमा भर्ना भयो। विकास र विवेक कुदाकुद गरेर औषधि र रगत आदि जचाउन थाले। अस्पताल पुगेपछि उल्टी र पखाला चाहिँ रोकियो तर म यति कमजोर भइसकेको थिएँ कि सिधा बस्नै गाह्रो थियो। नेपालको सबैभन्दा ठूलो शिक्षण अस्पतालको इमर्जेन्सी वार्डको बिजोग देखेर मन खिन्न भयो। त्यसो त 1 वर्षअघि पनि प्रतिमालाई निमोनिया हुँदा यहीँ ल्याएर त्यसको बिजोग देखिसकेकै थिएँ। यसपालि आफै बिमारी भएर आउँदा झन् नजिकबाट अनुभव गरेँ। एउटै बेडमा 2-3 जनासम्म बिमारीले खाँदिनुपर्ने, जुनसुकै रोगका बिमारीसँग पनि सँगै सुत्नुपर्ने। त्यहाँ त एउटा रोगको उपचार गर्न गएको बिमारी अरू रोग समेत सरेर थलिन बाध्य थियो। डाक्टर र नर्सहरू यति व्यस्त थिए कि उनीहरूलाई केही हेर्ने फुर्सदै थिएन। वास्तवमा टिचिङको इमर्जेन्सीमा खट्ने डाक्टर र नर्सहरूलाई जति नै प्रशंसा र धन्यवाद दिए पनि कमै हुन्छ। उनीहरूको सेवा साह्रै उत्कृष्ट लाग्छ मलाई। राति 11 बजेतिर मलाई इमर्जेन्सीबाट अब्जर्भेसन वार्डमा सारियो। विकास घर गए। विवेक मलाई रुँदै बस्यो। राति निदाउँदै बिउँदै गर्दै थिएँ। बिउँसक्दा मनमा नमिठो पीडा हुन्थ्यो। माथि महिला वार्डमा पर्सीको अपरेसनका लागि सीताजी भर्ना भएर बस्नुभएको छ। छोरी रुँगिरहेकी छे। म तल इमर्जेन्सीमा छोराको रुँगाईमा परेको छु। मैले नै विवेकलाई भनेको थिएँ, भाइ मम्मीलाई म बिरामी भएको कुरा नभन्नु ल। उसले पनि भनेन। तर भोलि बिहान सीताजीलाई भेट्न जाँदा कान्छी र आमाले सुनाइदिएछन्। प्रतिमा आत्तिँदै भेट्न आई। त्यसबेलासम्म म धेरै जाति भइसकेको थिएँ। दिउँसोतिर म डिस्चार्ज भएँ। तर सीताजीलाई भेट्न जान सकिनँ, सिधै घर आएँ। घरमा म र अस्पतालमा आमा विवेकलाई दुईतिरको हुर्मत थियो। 11 बजे सीताजीको अपरेसन हुँदा पनि मैले घरमै सुतेर मोबाइलमा सोधिरहेँ। मनमा अनेक तनाव थियो। श्रीमतीको पाठेघरको अपरेसन हुँदा पनि म उहाँको छेउ पुग्न सकेको थिएन। उहाँलाई होसाउने बित्तिकै पहिलो प्रश्न गर्नुभएको थियो, अरे बुबालाई कस्तो छ? त्यो सुन्दा म साह्रै भावुक पाएँ। ठिक त्यसै प्रश्न गर्नुभएको थियो आमाले पनि 2058 सालमा भरतपुर अस्पतालको पोस्ट अपरेटिभ वार्डको बेडबाट। पाठेघरको अपरेसनबाट होसाउन साथ मलाई देख्ने बित्तिकै सोध्नु भएको थियो, सन्चै छस्? दुवै सासूबारीको एउटै प्रश्न थियो मेरो स्वास्थ्यबारे। 2048 सालमा एउटा निबन्ध लेखेको थिएँ, नारीभित्र त्यस्तो के छ हजुर? वास्तवमा यो प्रश्न आजसम्म पनि मेरो लागि उत्तिकै रहस्यमय छ। हो, साँच्चै उनीहरूभित्र त्यस्तो के हुन्छ जसले जहिले पनि अरूकै सुख सुविधाको मात्र ख्याल गर्छ? सीताजीको अपरेसन सफल भयो। 5 दिनमा डिस्चार्ज गरी लिएर आयौँ। 22 दिनपछि बायोप्सीको रिपोर्ट पनि राम्रै आयो। सीताजी पनि खुसी हुनुहुन्थ्यो, हामी सबै खुसी थियौँ। बिस्तारै उहाँ सामान्य अवस्थामा आउन थाल्नुभयो। तर जुन गतिमा उहाँमा सुधार आउनु पर्थ्यो त्यस्तो भनी भएन। कोही भन्थे पाठेघरको अपरेसनपछि 2 वर्षसम्म पनि लाग्छ सामान्य अवस्थामा आउनु, कोही 6 महिनामा ठिक भइहाल्छ नि भन्थे। सीताजीको स्वास्थ्यमा उल्लेख सुधार नआएकोमा हामी भने भित्रभित्र चिन्तित हुन थाल्यौँ। उहाँलाई खान मन नलाग्ने, खाएको नपस्ने, राम्ररी निद्रा नलाग्ने, ज्यादै तिर्खा लाग्ने, हातगोडा लुला अनुभव हुने भइरह्यो। तागत कम भएर होला भने जबरजस्ती माछा मासु सुत्केरी मसला आदिको प्रयोग गरियो। खानेकुरामा प्रोटिनको मात्रा बढी भएका वस्तुहरू खुवाउन थालियो। तर ती खानेकुरा उहाँलाई पच्दैनथे। कहिले ठाडै पखाला जानेर कहिले निकै दिनसम्म कब्जियत हुन थाल्यो। यसबीच 3-4 पल्ट त्यो अपरेसन गर्ने डाक्टरकोमा पुनः जचाइयो पनि अपरेसनमा कुनै समस्या छैन, अलि डाइट खानुपर्छ ठिक हुन्छ भन्दै गरे। असोजमा दसैँ थियो। हामी सपरिवार झापा गयौँ। हरेक चाडपर्व हामी झापामै मनाउँछौँ। सम्पूर्ण परिवार झापामा भएकाले काठमाडौँ मनाउने कुरै थिएन। दसैँ राम्रैसँग मानियो। सीताजीको खानकी पनि केही बढेकाले अब ठिक हुने रहेछ भन्ने लाग्यो। उहाँले पनि जबरजस्तीसँग खाने कोसिस गर्नुभयो। दसैँ सकिन साथ विवेक र म काठमाडौँ लाग्यौँ। प्रतिमा र सीताजी झापामै बस्नुभयो। फेरि तिहारमा हामी झापा आयौँ। तिहार राम्रैसँग मानियो। तर तिहारमा सीताजीको स्वास्थ्य दसैँको जति राम्रो थिएन। तिहारपछि विवेक र म फेरि बस चढ्यौँ। तर आमा छोरी भोलिपल्ट मात्र काठमाडौँ पुगे प्लेनबाट। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको वाचन कृष्ण धरावासीको उपन्यास पाण्डुलिपिको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेची ट्युन्स र बिरता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेसापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेरौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही, बागलुङको रेडियो सार्थी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोअलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज कृष्ण धरावासीको उपन्यास पाण्डुलिपिको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौ। मङ्सिर लागिसकेको थियो। अफिसको पत्रिकाको काममा व्यस्त थिए। तैपनि उहाँको स्वास्थ्यमा राम्रो सुधार नभएकाले एकपल्ट फेरि गाइनोलोजी नै देखाउन टिचिङको पेइङमा गइयो। त्यो दिन पनि उहाँको पाठ्यक्रममा समस्या नभएकै बताए। पाठ्यक्रममा समस्या नभएपछि अब फिजिसियनलाई देखाउनुपर्छ भन्दाभन्दै अफिसको कामले मैले नेपालगञ्ज र धनगढी जानु पर्यो। फिल्ड भ्रमण सकेर आउँदा अफिसले स्वैच्छिक अवकाश योजना निकालेछ। 20 वर्षभन्दा माथि सेवा पुगेका कर्मचारीहरूले यदि स्वैच्छिक अवकाश लिन चाहन्छन् भने विशेष सुविधा दिइनेछ। यो सूचनाले म अचम्मसँग आकर्षित भएँ। अरूलाई खासै त्यस्तो चासो लागे जस्तो थिएन, तर मलाई भने किनकिन जागिर छोड्ने सुनौलो मौका जस्तो लाग्न थाल्यो। यस्ता अवकाशहरू यसअघि पनि आएकै हुन्। स्वैच्छिक अवकाश लिनेहरूले नलिनेलाई जितेका थिएनन् पनि। म झापामा जागिर खाइरहेको मान्छे, त्यहाँ पनि मलाई कार्यालयमा खासै अप्ठ्यारो थिएन। 24 वर्षको जागिरी अवधिमा मैले बैङ्क प्रशासनसँग चित्त दुखाउनु पर्ने त्यस्तो नराम्रो अवस्था आएन भन्दा पनि हुन्छ। 2050 सालमा एकपल्ट इलामको नयाँ बजार सरु आउँदा भने ठूलै तनाव भएको हो, तर त्यो पनि चाँडै र सजिलै समाधान भएको थियो। इलाममा 1.5 वर्ष र मुख्य कार्यालयमा 3 वर्ष बाहेको सम्पूर्ण समय मैले झापा जिल्लामै जागिर खाएँ। बैङ्क प्रशासनले गरेको यो मायाको उपलब्धि नै हो मैले व्यक्तिगत रूपमा साहित्यमा गर्न सकेको उपलब्धि। बैङ्कको राजीनामासँग आफ्नो जिम्मामा रहेका कुराहरू बुझबुराज गर्न निकै दिन लाग्यो। सबै फरक फरक हुँदाहुँदै मङ्सिर गयो। पुसमा के भएर सीताजी निकै चङ्गा देखिनुभयो र बिहान बेलुका बिस्तारै डुल्न थाल्नुभयो। खाना पनि अलि रुच्न थाल्यो, निद्रा पनि भाग लियो। यसैबीच मैले हामी दुबैलाई आयुर्वेदिक औषधि ल्याएँ, तर सीताजीलाई आयुर्वेदिक औषधिले असर गर्यो, खाना रोकिदिएँ। झापामा ससुरा सिकिस्त बिमारी भएको खबर आइरह्यो। दिनदिनै सिकिस्त हुँदै गएपछि माघ 7 गते हामी झापा गयौँ। प्लेनबाट गएको भए पनि सीताजी थकित हुनुहुन्थ्यो। मैले सोचेँ पिताजीको बिमारीको खबरले उहाँ दुखित हुनुभएको होला। जे होस्, झापा पुग्दा उहाँ निकै कमजोर देखिनु भयो। एकै दिनमा वात्तै कसरी यस्तो भयो? प्रेसर जचाएको निकै कम रहेछ। प्रेसर बढाउने कुरा खुवाउनु पर्ला भन्दा भन्दै भोलिपल्ट 8 गते अपराह ससुराको निधन भयो। सीताजी पितृशोकमा डुब्नुभयो। पिताजीको निधनपछि सीताजीलाई खानपिनको प्रत्यक्ष समस्या भयो। त्यसै कमजोर मान्छे, त्यहीँमाथि नुन बन्द घिउ भात। मैले त सीताजीलाई सुदो नुन खुवाउन खोजेको थिएँ, तर 5 दिनपछि उहाँलाई अलिनोबाट मुक्त गर्न सकिएन। सासूआमाले बाबुको क्रिया पनि गर्न नसक्ने भनेपछि जसरी भए पनि 13 दिन पुर्याउन बल गर्न लाग्नुभयो। जसरी पनि दिन बित्दै गए, सीताजी झन्झन कमजोर हुँदै जान थाल्नुभयो। काम सकेको पर्सिपल्ट हामी बिर्तामोड आयौँ। माघ 25 गते बिर्तामोड आएका हामीले फागुन 9 गते मात्र काठमाडौँ जाने सोचेका थियौँ। 8 गते सिके प्रसाईको जन्म जयन्ती थियो। मैले नै भान्साको सबै काम गरिरहेको थिएँ। मलाई काम गर्न गाह्रो हुँदै जान थालेको थियो। माघ 27 गते एकाएक उहाँलाई लगातार पखाला चलेर लल्याकलुलुक हुनुभयो। जीवनजल र मेट्रोनिडा जोल खुवाएर पखाला रोकियो, तर उहाँ ज्यादै शिथिल हुनुभएको थियो। त्यो रातमा राम्ररी निदाउन सक्नु भएन, म पनि निदाइनँ। तर ग्यास्ट्रिकको औषधि जति खाए पनि पेटले घट्ने लक्षण दिएन। तैपनि पेट दुखेको भने थिएन। सीताजी पनि त्यति आत्तिनु भएन। फागुन 1 गते पत्रकार महासङ्घ झापाको अधिवेशन थियो। भोट खसालेरै काठमाडौँ आउने सोच बनाइयो, तर माघ 30 रातभरि नै उहाँ निदाउनु भएन। घरि तर्सिने, घरि जेसुकै बोल्ने, घरि आफै हाँस्ने गर्न लाग्नुभयो। कसो कसो बिहोसी जस्ता लक्षण देख्न थालेपछि मनमा नराम्रो जसको पस्यो। उहाँ त त्यो घरदेखि नै पो डराउन थाल्नुभयो। के छाया देखेँ भन्नुहुन्थ्यो। बल्ल बल्ल उज्यालो भयो। सीताजीलाई भने, सीताजी अब भोलि नै काठमाडौँ जानुपर्छ, यो पेट उतै गरेर जचाउने। उहाँले उज्यालो अनुहार बनाउनु भयो। सोचेँ जान मन भए पनि जान भन्न सक्नुभएको रहेनछ। सिके प्रतिष्ठानको अध्यक्षको हैसियतले कार्यक्रममा बस्नुपर्ने मेरो बाध्यतालाई उहाँले कष्टका साथ खप्न लाग्नुभएको रहेछ। दिउँसो दिप्लेसले 2 गतेका लागि प्लेनको टिकट ल्याइदियो। 1 गते अधिवेशनमा म व्यस्त भएँ। यता घरमा एक्लै बस्नुभएकी सीताजी छिमेकी कृष्ण भुजेलको आँगनमा पुगेर उल्टी गर्न लाग्नुभएछ। अत्यन्तै डरलाग्दो गरी उल्टी भएछ। बेलुका घर आउँदा उहाँ एकदमै शिथिल भएर लडिरहनु भएको भेटेँ। सीताजीको अनुहार एकदमै माया लाग्दो थियो। पीडाले आत्तिका थिए आँखा, तैपनि आफूलाई सामान्य देखाउन खोजिरहनु भएको थियो। पेट सुन्निएकाले साह्रो भात खान सक्नु भएन। जाउली बनाएर खुवायौँ, थोरै खाँदा पनि पेट अटसमटस हुन्छ भन्नुभयो। बेलुका मेरो छेउमा बसेर भन्नुभयो, यो घरमा मलाई किन डर लागेको, के को छाया चलमलाए जस्तो लाग्छ, खालि कोही यताबाट उता फुत्त उफ्रे जस्तो देख्छु। मैले भने, तपाईँलाई भ्रम परेको हो, शरीर कमजोर भएको छ अनि आँखा तिरमिराएका हुन्। तैपनि उहाँको मनमा किसिमको अनौठो त्रास बसिरहेको थियो। कहिले त्यसरी नडराउने उहाँमा एकाएक त्यस्तो मनोदशा देख्दा मेरो मनमा पनि नमिठो भाव उत्पन्न भयो। पेट अटेसमटेस भएकाले उहाँ निदाउन सक्नु भएन। एकैछिनमा कुनै बेला बुबा कुनै बेला बुढा भनेर बोलाइरहनु भयो। म पनि तन्द्राकै अवस्थामा मात्र भएँ। उहाँमा एकाएक निद्रा हराएको देखेपछि भने मभित्र अलिक गहिरो डर पसेको अनुभव भयो। त्यो रात हामीले आँखै जोडेनौँ। विवाहपछिका कैयौँ नवरातहरू यसरी नै बित्थे। रातभरि नसुतेकाले दिनभरि उठ्थे म स्कुलमा। साथीहरू जिस्काउँथे। धेरै वर्षपछि उमेरमा यो 50 वर्षीय दुईजनाले आँखै नजोडी गफ गरेर बिताइएको त्यो अन्तिम रात थियो। बिहानभरि उहाँ झपक्क निधाउनु भयो। मेरो मनमा भने यति धेरै अपशकुनहरू उम्रिएर आए कि पटक्कै आँखा जोडिएन। बेला बेला त्यतिकै सीताजी नभएको छेडको पनि शङ्का उदाउन थाल्यो। मुटु बटारिए झैँ लाग्यो। मिरमिरी उज्यालोमा बिस्तारै एउटा कुइनो टेकेर नजिकैबाट उहाँको अनुहार निकै बेर निहालेर हेरेँ। एकाएक भित्र कहाँबाट भक्खानीर आए जस्तो भयो। आँखा चिसा भए। सोचेँ म किन यति कमजोर भएको। सीताजीलाई के भएको छ र? आज काठमाडौँ गइहालिन्छ। त्यत्रा ठुल्ठुला अस्पताल छन्। उपचार त भइहाल्छ नि। जति पैसा लागे पनि उपचार गर्न सकिहाल्छु। किन डराउनु? मन अलि हलुका भयो। उहाँले थाहा पाउने गरी बिस्तारै उठेर जान खोजेको थिएँ। एकाएक भन्नुभयो किन त्यसरी एकोरे हेरेको मलाई? मलाई के भएको छ र? यही भुँडी मात्र त सुनिएको हो नि। तपाईँ त्यतिकै आतिनुहुन्छ। म छक्क परेँ। उहाँ अर्कोपट्टि कोल्टो फर्केर ठुलो ठुलो हेरिरहनु भएको रहेछ भित्तातिर। वास्तवमा उहाँ निदाउने भएको रहेनछ। दुई बजेको प्लेन थियो। खाना खाएर निकै बेर आराम गरिसकेपछि दिदीले नै रिक्सा ल्याइदिनु भयो। रिक्सामा झोलाहरू राखिसकेर पनि फुलेको भुँडी र कमजोरीले गर्दा सीताजीलाई चढ्न निकै गाह्रो भयो। बल गरेर चढ्न खोज्दा टेकेकै ठाउँमा चप्पल छोडिएर खुट्टो खुस्कियो। गोलीगाँठादेखि माथि पिडुलासम्म केले हो त सारेछ। कस्तो रुला जस्तै अनुहार बनाउनु भयो उहाँले। दिदी बिनाजु दुवै कस्तो कस्तो अनुहार बनाएर हामीलाई विदा गर्न उभिनु भएको थियो। त्यसो त हामी काठमाडौँ बस्न थालेको 4 वर्ष भइसकेको थियो भने सपरिवार स्थायी रूपमा काठमाडौँ बसेको 2 वर्ष पुगेको थियो। पहिलोपल्ट हामी काठमाडौँ हिँडिरहेको नभए पनि विदाईको क्षणमा उहाँहरूको अनुहार एकदमै दुखी जस्तो थियो। एयरपोर्टभित्र सामान लिएर जान गाह्रो परेको थियो। मैले भन्दा भन्दै पनि मान्दैन मानिस सीताजीले एउटा सुटकेस गुडाउँदै हिँड्नुभयो। परबाट उहाँलाई देख्ने महिना पुगेकी गर्भवती महिला जस्तो देख्न सक्थ्यो होला। हामी 1 घन्टा अघि नै नियमानुसार एयरपोर्ट पुगिसकेका थियौँ। बोर्डिङ पास गराइसकेर सामान तौलिँदै गर्दा कसैले पछाडिबाट कृष्णजी भनेको सुने। यसो फर्केर हेरेको सञ्जीव 1 बजेको प्लेनमा चेक इन हुन लागेका रहेछन्। उनी 2 हप्ता अघि घर आएका थिए। आमाको अवस्था ज्यादै नाजुक छ। विगत 5 वर्षदेखि उहाँमा सुरु भएको अल्जाइमर अहिले हुर्केर लाठे भएको छ। शब्द उच्चारण पनि गर्न नसक्ने, मान्छे पनि नचिन्ने, कति दयनीय छ आमाको अवस्था। केही वर्ष अघिसम्म उहाँले चिन्ने थोरै मान्छेमध्ये म पनि थिएँ, तर अब त मलाई पनि चिन्न छोड्नु भएको छ। आमाको त्यो अवस्थाले सञ्जीवको मनमा परेको पीडा म गहिरो गरी अनुभव गर्न सक्छु। आमालाई भेट्न आएका उनी 2 हप्तापछि आजै फर्किन लागेका रहेछन्। सञ्जीवले सीताजीलाई छेउमा गएर नमस्कार गरे। सीताजी एकदमै क्लान्त देखिनु भएको थियो। उहाँले बिस्तारै हात उठाउनु भयो। सञ्जीवको प्लेन आइसकेको हुनाले उनी भित्र पसे। हामीलाई अझै 1 घन्टा फर्किनु थियो। प्लेनको सिँढी चढ्न सीताजीलाई धेरै गाह्रो भयो। उहाँको अवस्था देखेर प्लेन कर्मचारीहरूले सहयोग गरे। प्लेनभित्र पसिसकेपछि एकदमै स्यास्या भएको थियो उहाँलाई। एयर होस्टेसले भनिन् बिमारी भनेर अघि नै लेखाएको भए अगाडिको सिटको व्यवस्था हुन्थ्यो। त्यस्तो कुरा मलाई थाहै थिएन। एकछिनपछि बुद्ध एयरका एकजना कर्मचारीले एउटा फारम ल्याएर मलाई सही गर्न लगाए। यो के हो मैले सोधेँ। त्यहीँ लेखेको छ पढ्नुहोस्, उडानको समयमा बिमारीको मृत्यु भएमा म कुनै प्रकारको उजुर बाजुर गर्ने छैन। यस्तै आशयको फारम थियो त्यो। सही गरिदिएँ। सही गर्नु अघि एकपल्ट सीताजीको अनुहार हेरेँ। त्यो गरिरहेको सही उहाँको मृत्युपत्रको स्वीकृति थियो। हात कामे जस्ता भए। 50 मिनटमै उहाँ मर्नु होला भन्ने त थिएन, तर सही गर्दा गर्दै हठात मलाई सम्झन आयो चुनु काकीको मृत्यु। सर्जक एवं समालोचक जयप्रसाद ढकाललाई हामी सबै काका भन्छौँ। विक्रमसम्मत 1990 इलामको नामसालिङमा जन्मनुभएका काका। लामो समयसम्म वाम राजनीति गरेपछि पञ्चायतमा पसेर 40 दशकदेखि राजनीतिबाट सन्यास लिई लेखन कार्यमा लाग्नुभएको छ। 2008 सालमा स्थापित प्रगतिशील लेखक संघको महासचिवसम्म भन्नुभएका काकाले 2022-12 सालदेखि लेखन कार्य त्याग्नु भएको थियो। पछि 2044 सालदेखि फेरि साहित्यिक क्षेत्रमा प्रवेश गरी समालोचनालाई आफ्नो विदा बनाउनु भएको छ। झापाको शनिश्चर्यमा बसेर साहित्यिक यात्रा गरिरहनुभएका उहाँलाई सबै उमेरका मान्छेले काका भन्छन्। कुनै समय पूर्वोत्तर भारत आसामका यामियाले बन्नुभएका डिएन जोशीकी जेठी छोरी हुनुहुन्थ्यो चुनु काकी। तीनमध्ये जेठा र माइला छोराहरू अमेरिकामा बसिरहेकाले छोरा भेट्न गई 6 महिनापछि उहाँहरू नेपाल फर्कँदै हुनुहुन्थ्यो। थाई एयरवेजबाट काठमाडौँ आउँदै गर्दा उहाँलाई प्लेनभित्र सास फेर्न अप्ठ्यारो भएछ। दमको समस्या पुरानै थियो। सम्भवतः प्लेनभित्रको उपचारको सुविधाको ज्ञान नभएर होला। खप्दा खप्दै काठमाडौँ उत्रिसक्दा काकीको अवस्था अत्यन्तै नाजुक भएछ। हतार हतार गाडीमा हालेर छोरीको घरमा पुर्याउँदा सिडीमै काकीको प्राण गएछ। प्लेनभित्रै पनि मानिसको मृत्यु भएको ज्वलन्त घटनाको म साक्षी थिएँ। आज मैले बिमारी सीताजीलाई प्लेनभित्र हुलेपछि उहाँको मृत्युको जिम्मा पत्रमा हस्ताक्षर गर्दै थिएँ, तर त्यो थाहा थिएन हाम्रा यी आन्तरिक उडान गर्ने प्लेनमा अक्सिजनको व्यवस्था हुन्छ कि हुँदैन। कागजमा सही गरिसकेपछि मभित्र उठेको तुफानको सायद सीताजीले अन्दाज गर्नुभएछ। कोट्याएर सोध्नुभयो केमा सही गरेको। मैले भने बिरामीलाई चढाउँदा यस्तो सही गर्नु पर्थ्यो अरे, तँलाई सही गर्न छुटेछ त्यही गराएका। मलाई केही हुँदैन, तपाईँ किन आत्तिनु भएको? उहाँले भन्नुभयो, म आत्तिएको छैन सीताजी। उहाँले मेरो हात बिस्तारै थपथपाउँदै भन्नुभयो, जेमा पनि यसरी आत्तिएर हुन्छ, जुझ्न पो सक्नुपर्छ। म यस्तो शरीर लिएर त ढुक्कली यात्रा गरिरहेको छु। उहाँको अनुहारमा अनौठो आत्मबल थियो। छातीभन्दा तलदेखि केही कुरा बिस्तारै माथितिर बढेर आए चाहिँ भयो। त्यो गाँठो जस्तो भएर घाँटीमा अड्कियो। एयर होस्टेसले चक्लेटको प्लेट तेर्साइन्। उहाँले पनि उठाउनु भयो एक मुठी, तर खानु भएन। नखानेले किन त्यति धेरै उठाएको मैले सोधेँ। मुसुक हाँस्दै भन्नुभयो, तपाईँ त्यसलाई हेरेर लजाउनु भयो अनि मैले टिपिदिएँ कि। उहाँले यसरी जिस्काउँदा वास्तवमा अब पो मलाई लाज भयो। यसबेला मलाई पत्नीले होइन आमाले जिस्काएको जस्तो लाग्यो। लजाउने पनि डराउने पनि, कस्तो छोरीको जस्तो बानी छ तपाईँको। तर मलाई यस्तै मनपर्छ। बिस्तारै फेरि मेरो हत्केलो थिच्नुभयो। प्लेनभित्र बिमारी पत्नीले म स्वस्थ पतिलाई फकाउँदै कुरामा अल्झाउँदै काठमाडौँ ल्याउँदै हुनुहुन्थ्यो। जीवनमा उहाँ यसरी जिस्केको पनि सायद पहिलोपल्ट थियो होला। विवेक अघिदेखि नै एयरपोर्टमा हामीलाई पर्खिरहेको रहेछ। उसले हाम्रा सामानहरू झिकेर ट्रलीमा राख्यो। बिस्तारै हिँडाउँदै सीताजीलाई ट्याक्सीसम्म ल्यायौँ। घर आइपुग्दा 4 बजिसकेको थियो। भोलिपल्ट मात्र अस्पताल जाने सल्लाह भयो। जागिर छोडेकै भए पनि किनकिन अफिस जान मन लागिरहन्छ। जीवनका 24 वर्ष बिताएको ठाउँ कसरी भुल्न सक्नु। जीवनको शैली बनिसकेको एउटा अभ्यास। सारा साथीहरू छन् आफूलाई माया गर्ने, अर्दलीदेखि प्रमुख कार्यकारी अधिकृतसम्मले समान रूपमा माया गर्ने। मैले सीताजीसँग विदा मागेर हिँडेँ अफिसतिर। जाँदा जाँदै पैरवी बुक हाउसमा निस्केँ भाइ खगेन्द्रसँग भेट्न। खगेन्द्र भट्टराई र म 5 पुस्ताभित्रका दाजुभाइ, तर उनको र मेरो सम्बन्ध थर गोत्रभन्दा लेखक र प्रकाशकका रूपमा छ। 2056 सालमा शरणार्थी छापिएपछि पहिलोपल्ट उनले मलाई झापामै फोन गरी नगदमा 100 प्रति पुस्तक किनेर सम्बन्ध स्थापित गरेका थिए। त्यसपछि बिस्तारै त्यो सम्बन्ध मित्रतामा विकसित हुँदै आयो। पछि काठमाडौँ आएपछि एक दिन पसलमा छिरेको त आफैले हाई स्कुलमा पढाएकी बहिनी रुद्रा ओलीको पुस्तक बेचिरहेकी छिन्। चक्क पर्दै सोधेँ, उनी त खगेन्द्रकी दुलै पो भएकी रहेछन्। मनमा हर्क लाग्यो, खगेन्द्र जो भए पनि यो बहिनी त मेरै हो नि। तर बिस्तारै सम्बन्ध खुल्दै जाँदा धनपति काकाले अड्को फुकाल्दै हाम्रा बाजेहरूको आँखा केलाएर 5 पुस्तामा ल्याएर भ्याइदिनु भयो। अब खगेन्द्र र मेरो सम्बन्ध लेखक प्रकाशक दाजुभाइको भयो। बहिनी रुद्राको म सर, दाजु र जेठाजु भएको थिएँ। त्यसपछि बिस्तारै मेरा पुस्तकहरू एक एक गर्दै खगेन्द्रले जिम्मा लिँदै गए। पूर्व प्रकाशितहरूका पुनः प्रकाशनदेखि नयाँ पाण्डुलिपिहरू पनि। अहिलेसम्म राधा र शरणार्थी बाहेक मेरा सबै कृति पैरवी बुक हाउसले प्रकाशन गरिरहेको छ। निजी प्रकाशनमाथि विश्वास गर्न सकिन्न भने धेरै गुनासाहरू लेखकबाट सुन्दै आएको छु, तर पैरवी बुक हाउसबाट मैले कहिले चित्त दुखाउनु परेको छैन। एउटा लेखकलाई 2-4 हजार ठगेर के हुन्छ र दाजु? हामीले जीवनभरिको पैसा रोजेका छौँ यसलाई। आफ्नो पेसाको इज्जत पनि गर्न सक्नुपर्छ। खगेन्द्रसँग सीताजीको स्वास्थ्यबारे पनि लामै कुरा भयो। उनले पैसा चाहियो भन्नुहोस् भनेर मलाई त्यसको खाँचो थिएन। अफिस पुग्दा एकपल्ट सबै साथीहरूले ठूलो स्वरमा स्वागत गरे, डरो गरी हात मिलाए। मलाई पनि कता कता भावुकताले छोयो। जागिर छोडेको त मलाई पश्चाताप थिएन, तर एक किसिमको बियोको पीडाको भने नमिठो अनुभव भयो। शिक्षण अस्पतालको इमर्जेन्सी कक्ष साह्रै व्यस्त हुन्छ। अत्यन्त साँगुरो ठाउँ र थोरै भिडमा सयौं बिमारीलाई एकैचोटि सेवा पुर्याइरहेका हुन्छन् डाक्टर र नर्सहरू। एकछिनमा आइरहने अशक्त बिरामीहरूलाई उत्तिकै तदारुकताका साथ सेवा गरिरहेका डाक्टर र नर्स सम्झदा मेरो मन अहिले पनि खुसी हुन्छ। यसरी 1 वर्ष अघि प्रतिमाला लिएर बसेको अनुभवसँगै सीताजीको उपचार सुरु गरिएको थियो। म पनि पटक पटक बसिसकेको इमर्जेन्सीमा रोगीको अवस्था देखेर डाक्टरहरूले चाँडै रगत पिसाब आदिको जाँच प्रारम्भ गरे। भिडियो एक्सरे आदि गर्न थालियो। इमर्जेन्सीबाट पठाइएको जाँचको रिपोर्ट तुरन्तै पाइँदो रहेछ। रातभरि विभेद र म रिपोर्टमा कुदिरह्यौँ। बिहानसम्ममा 10 भन्दा बढी कुराको जाँच भइसकेको थियो, तर सबै रिपोर्ट नर्मल देखिन्थ्यो। के हो भन्ने कुरा हामीलाई थाहा नभए पनि डाक्टरहरूबीच एक किसिमको अनुमान आइसकेको हुँदो हो। उहाँहरू डाक्टरी भाषामा छलफल गरिरहेको हामी देख्थ्यौँ। इमर्जेन्सीमै लगेर राखे पनि सामान्य स्लाइनभन्दा बढ्दा कुनै औषधि प्रयोग गरिएको थिएन। अत्यधिक पीडा कम गर्न बिहान बेलुकै बुस्टोपेन इन्जेक्सन प्रयोग गरिएको थियो। फुलेको पेट भने झन्झन बढ्दै थियो। दिशा कम लागेकाले एउटा दिशा लगाउने झोल औषधि सुरु गरियो, जसले तुरन्त पखाला चलाउँदो रहेछ। पिसाब भने ठिक ठिक समयमा लागिरहेको थियो। भोलिपल्ट दिनभरि, रातभरि र पर्सिपल्ट दिनभरि पनि दबाईको भरमा राखिएको थियो। डाक्टरहरूले आपसमा जे जे कुरा गरे पनि हामी बुझ्न सक्दैनथ्यौँ। उहाँहरूलाई यही भएको भन्ने डाक्टरले भन्न सकिरहेका थिएनन्। रोग पत्तन लगाई घर वा अन्यत्र सिफारिस गर्न पनि सकेका थिएनन्। तेस्रो दिन दिउँसो एकजना डाक्टरले भने, मलाई भर्ना गरेर उपचार गर्नुपर्छ, तर बेड खाली छैन। बेड खाली नभएसम्म यहीँ राखी छोडेको हामीले। कुनै पनि बिमारीलाई 24 घण्टाभन्दा बढी इमर्जेन्सीमा राख्न मिल्दैन, तैपनि उहाँलाई 3 दिनदेखि राखेका छौँ। साँझसम्म राहुल र विवेकले माथि मेडिकल वार्डमा गएर डिस्चार्ज हुनेहरूको रेकर्ड हेरी दुईजना बिमारी राखिने 614 नम्बर क्याबिन पत्ता लगाएर आएछन्। सीताजीलाई भर्ना गरियो। क्याबिनमा पुगेपछि त घरमै पुगे चाहिँ आनन्द लाग्यो। सीताजीको अनुहार पनि उज्यालो भयो, सजिलो गरी सुत्न पाइयो। दिसा पिसाबको लागि एट्याच बाथरुम। उहाँले भन्नुभयो, बल्ल ढुक्क भयो, अब आरामले दबाई गरेर निको भएर ठमठम हिँडेर गइन्छ। यो पेट सर्ल्याक सुरुर घटे त अरू रोग नै के छ र? बाबाको मृत्युले साह्रै पिरोल्यो। त्यति धेरै घिउ त खाएको पनि थिएन, तर त्यतिले पनि कति साह्रो बिजाएछ। सीताजी मस्तसँगले भन्नुभयो, 3 दिनदेखि राम्ररी निदाउन नपाएको शरीर ओछ्यान पाउना सत्रमा आएछ। म पनि कहिले भित्र कहिले बाहिर गरिरहेँ। यादवजी मसँगै हिँड्नुहुन्थ्यो र भावुक हुँदै भन्नुहुन्थ्यो, धरावासीजी, विदुर मर्दको जिन्दगी नर्क समान हुन्छ। यो उमेरमा अब म विदुर हुने भएँ। उहाँको आँखाभरि आँसु हुन्थे। कसरी सम्झाउनु, के भनेर सम्झाउनु? मृगौलाई फेर्न नसके डायलोसिसका भरमा मात्र कति वर्ष बचाउन सकिन्थ्यो? ती भाउजूको अनुहार हेर्थे, कति उज्याली, माया लाग्दी, दयालु र करुणामय देखिन्थिन्। अनि उनकी बुढी आमा छेउको कुर्सीमा बसेर पिलपिल रोइरहन्थिन्। मलाई किनकिन सीताजीभन्दा तिनै भाउजू सिकित जस्तो लाग्यो। उनको कष्ट देख्नै गाह्रो। रातभरि अय्या अय्या भनिरहने, वाक वाक गर्ने, आमा छोरी मैथिलीमा बोलिरहने र पालो पालो रुने। आमा रुन्थिन्, म दिन्छु तिमीलाई किड्नी, अब के काम छ मलाई बाँचेर, तिमीले धेरै छ संसार देख्नु। छोरी भन्थिन्, लिन्न म तिम्रो किड्नी, तिमीलाई मारेर मलाई बाँच्नु छैन, मेरो अभागले बिमारी भए, तिमीले यत्रो वर्ष जोगा ल्याएको मलाई किन दिन्छौ? एकछिन दुवै रुन्थे, सुकसुक गरेको सुनिन्थ्यो। हाम्रा बेडहरू बिच एउटा निलो पर्दा थियो बारको रूपमा। रातभरि स्लाइनमा राख्यो सीताजीलाई। पेट फुलेको हुँदा मुखबाट खानेकुरा दिन मानेका थिएनन् डाक्टरहरू। बिहान एउटा ग्यास्ट्रिकको गोली खाली पेटमा र केही खाएर ल्याक्सिसको आधा गोली दिएको थियो। परीक्षणका लागि छिनछिनमा रगत तानिरहेका थिए। विशेष प्रकारले जाँच गरिरहेकोमा सन्तुष्ट थियौँ हामी। सीताजीको असारमा अपरेसन गर्दाको फाइल पनि झिकाएर अध्ययन गरिरहेका थिए। जाँचका लागि रगत तानेको देख्दा भने विरक्त लाग्थ्यो। प्रत्येक दिन 3-4 पल्टसम्म रगत तान्थ्यो। रु 150-1800सम्मको जाँच खर्च थियो रगतको। रक्त परीक्षण फारममा लेखेका सायद सबै प्रकारको रोगको शङ्कामा रगतको जाँच भइसकेकै थियो। जति परीक्षण गरे पनि रिपोर्ट नर्मल आउँथ्यो, तर रोग भने यथावत। दिन बित्दै गए, रोग पत्ता लाग्न सकेन। मनमा अनौठो डर पलाउन थाल्यो। सीताजीको मनमा पनि कुनै प्रकारको शङ्का पस्न थाले चाहिँ अनुभव गरेँ मैले। चौबिस घण्टासँगै थिएँ म। रातो दिनसँगै भएपछि कहिले नगरेका कुरा पनि भयो। सुवर्ण शमशेर प्रतिष्ठानको अनुरोधमा मैले सुवर्ण शमशेरमाथि एउटा किताब लेख्ने जिम्मा लिएको थिएँ। यस कामका लागि केशव कुमार बुढा थकी र नरहरि आचार्यले पनि हौसला दिनुभएको थियो। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन कृष्ण धरावासीको उपन्यास पाण्डुलिपिको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। हवस् त, अर्को मंगलबार पाण्डुलिपिको 10 श्रृङ्खला वाचन लिएर आउनेछौं। त्यसअघि शुक्रबारको श्रृङ्खलामा किशोर नेपालको उपन्यास सहरको कथा वाचन हुनेछ। आजका लागि प्राविधिक साथी उदय घिमिरे, सहकर्मी मण्डेश्वरी राजभण्डारी र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।